उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मल्लिका थापासँगै अर्जुन पोखरेलको नमस्कार।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया, स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित, उपसभामुखको चुनाव पर्सी, लुम्बिनीका मुख्यमन्त्री गिरीलाई विश्वासको मत प्राप्त।
खर्च घटाउन अर्थ मन्त्रालयद्वारा मापदण्ड जारी, बोतलको पानी निरुत्साहित गर्नेदेखि हिटर पंखा कम चलाउने सम्मका योजना, सामान आयातको लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था राष्ट्र ब्याङ्कले हटायो।
नेपालका रैथाने बाली लोप हुने खतरामा, विश्वव्यापी चासो र आकर्षण भने बढ्दो, पालिका र प्रदेश सरकारको समन्वयमा संरक्षणका कार्यक्रम सञ्चालन।
विगत केही समयदेखि चाहिँ देशव्यापी रूपमा हामीले स्थानीय तहहरू र प्रदेशसँग मिलेर यो रैथाने बाली प्रवर्धनको कार्यक्रम गर्दैछौँ।
सेवानिवृत्त हुने समय बढाएको विरोधमा फ्रान्समा सरकारी कर्मचारीको आन्दोलन, द्रुत गतिका रेल सेवा बन्द, केही ठाउँमा बिजुली पनि कटौती।
र सेना दिवसको अवसरमा सेनाले म्याराथन दौड़को आयोजना गर्ने, स्टार खेलाड़ी मेस्सी र रोनाल्डो सम्मिलित क्लब बीच आज मैत्रीपूर्ण खेल हुँदै।
आफ्नो भन्दैमा आफ्नो हुन सम्पर्कमा बस्या खै, सम्पर्कका लागि बलियो आधार नेपाल टेलिकम हो, राष्ट्रकै संचार, सम्पर्कको आधार राष्ट्रको संचार, नेपाल टेलिकम राष्ट्रको संचार,
नेपाल टेलिकम राष्ट्रको संचार।
सुनिश्चित भविष्य मात्र होइन बचत, आर्थिक स्वतन्त्रता हो, आत्मा विश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो, बचत बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुसीहरू, बचत गरौँ। ग्लोबल आइएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ। आज बसेको संसद बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो। संसदमा 268 जना सांसद उपस्थित रहेकोमा 167 जनाले घिमिरेको पक्षमा मतदान गरेका छन्। 100 जनाले घिमिरेको विपक्ष अर्थात नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार रहनुभएकी ईश्वरी देवी नेौपानेको पक्षमा मतदान गरेका छन् भने 1 जना सांसद तटस्थ बसेका छन्। घिमिरेलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र स्वतन्त्र लगायतले समर्थन गरेका छन्। सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेद्वार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुभाष चन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो। यस्तै उहाँको समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने हुनुहुन्थ्यो। यस्तै नेपाली कांग्रेसबाट उम्मेद्वारी दिनुभएकी ईश्वरी देवी नेौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादी पार्टीका प्रकाश ज्वाला रहनुभएको थियो। सभामुखमा निर्वाचित घिमिरे झापाको क्षेत्र नम्बर 2 निर्वाचित सांसद हुनुहुन्छ। घिमिरे यसअघि 2056 सालमा राष्ट्रिय सभाको सदस्य हुनुभएको थियो। घिमिरेलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा निकट मध्यका नेताको रूपमा चिनिन्छ। सभामुखमा निर्वाचित भएपछि घिमिरेले तटस्थ भएर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
यो प्रजातन्त्र एउटा राम्रो सुन्दर अभ्यास भएको छ, त्यो अभ्यासले अब निर्वाचित भइएको छ र सभाको प्रतिनिधित्व मैले ठिक ढङ्गबाट गरेर जाने गरेको, निष्पक्ष र तटस्थ भूमिकामा मेरो व्यवहारबाट बोलीबाट तपाईँहरूले देखेर जानु, विगत के भयो त्यसबाट शिक्षा लिने सम्म कुराहरू हो।
यसैबीच प्रतिनिधि सभाका उपसभामुख पदको चुनाव पर्सि शनिबार हुने भएको छ। उपसभामुखको चुनावको लागि संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ। सत्ता गठबन्धनबीच उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति भएको छ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी राख्ने बताउनु भएको छ। आज भएको सभामुख चुनावपछि संसद बाहिर संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने कोशिस जारी राख्ने बताउनु भएको हो। उहाँले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोशिस गरिरहेको पनि बताउनुभयो।
आज सभामुखको निर्वाचन भयो, सबै कुरा तपाईँहरूले थाहा पाइहाल्नु भयो। हामी सत्ता साझेदार सबै एकै ठाउँमा उभियौँ। अब प्रमुख प्रतिपक्षले पनि उठायो, प्रतिस्पर्धा भयो, बहुमतद्वारा घोषणा भयो, थाहा पाइहाल्नु। अझै समय बाँकी छ। हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दी हुन्थ्यो भन्नेतिर कोसिस छ।
तर नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेद्वारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमति हुनुपर्ने दावी गर्नुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आशा राखेको बताउनु भएको र नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा कुनै स्वतन्त्र व्यक्तिलाई नियुक्त गर्दा पनि हुने धारणा राखेपछि ओलीले त्यसको जवाफमा राष्ट्रपतिमा एमाले नै उम्मेद्वारी दिने बताउनु भएको हो।
चयन गर्न मत विभाजन गर्नु अघि आज संसदमा विभिन्न दलका नेताहरूले एक अर्कालाई घोषपेच गरेका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कांग्रेस प्रतिपक्षमा भए पनि प्रधानमन्त्रीलाई विश्वासको मत किन दिएको हो भनेर असन्तुष्टि जनाउनु भएको छ। कांग्रेस गतिलो नहुँदा नहुँदै पनि सभामुखमा कांग्रेसकै उम्मेद्वार ईश्वरी नेउपानेलाई सघाउनु पर्ने बाध्यतामा रहेको चित्रबहादुर केसीको भनाइ थियो। यस्तै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेकोले अब आफ्नो दललाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गर्नुभएको छ। बैठकमा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पदको लागि नभई देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भएको छ। यस्तै नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पिंजडामा राख्न खोजेको टिप्पणी गर्नुभएको छ। शर्माले ओलीले उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर प्रधानमन्त्री प्रचण्डलाई पिंजडामा राख्न खोजेको आरोप लगाउनुभयो।
श्रद्धेय कमरेडले विश्वासको प्रस्तावको बेलामा बोल्दै गर्दाखेरि प्रमुख प्रतिपक्षले विश्वासको मत दिएर ढोक्सा थापेको त होइन भनेर भन्नुभएको कुरा हामीले ढोक्सा थापेका छैनौँ। तर माछा र ढोक्साको कथा हालेर कसिलो पिजडा चाहिँ नबनाउनका लागि मैले रुष्टमा उभिएर अपिल गर्नै पर्ने हुन्छ। आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्च स्तरीय संयन्त्र बनाऊ भन्दै गर्दाखेरि संविधानले नचिनेको उच्च स्तरीय संयन्त्र नबनाऊ भन्ने अनि सँगैको अर्को मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको उच्च स्तरीय संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजिएको प्रयत्न हो भनेर म संज्ञा दिन चाहन्छु।
तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई थितिमा बाँध्ने कुरालाई कांग्रेसले पिंजडा देख्नु अशुभको संकेत भएको जवाफ दिनुभयो।
बेलगाम चल्ने कुरा, थितिमा नबाँधिने कुरा, विधिमा नबाँधिने कुरा, प्रणालीका प्रबन्धभित्र नबाँधिने कुरा, प्रबन्धभित्र बाँधिनुलाई पिंजडा छान्ने कुरा अशुभको संकेत।
यसैबीच संघीय संसदको प्रतिनिधि सभाले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका प्रति शोक प्रस्ताव पारित गरेको छ। आजको बैठकको अन्तिममा सभामुखको भूमिकामा समेत रहनुभएका ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले राख्नुभएको शोक प्रस्ताव पारित भएको हो। बैठकमा मृतकहरूको सम्झनामा एक मिनट मौन धारण पनि भएको छ। माघ 1 गते काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखराको सेती खोजमा दुर्घटना हुँदा 71 जनाको ज्यान गएको छ। बेपत्ता एकजनाको खोजी भइरहेको छ।
यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाउनु भएको छ। दाङको देउखुरीमा रहेको प्रदेशसभा बैठकमा आज भएको मत विभाजनमा मुख्यमन्त्री गिरीले बहुमत सांसदको मत पाउनु भएको हो। नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नुभएका गिरीलाई नेकपा एमाले, माओवादी केन्द्र, रापरपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी 57 जना सांसदले मत दिएका छन्। नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका 28 जना सांसदले गिरीको विपक्षमा मतदान गरेका छन्। लुम्बिनी प्रदेशसभामा 87 जना सांसद रहेका छन्। गएको पुष 27 गते 58 जना सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
सरकारले चालू आर्थिक वर्षमा चालू खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ। चालू खर्च घटाउने सम्बन्धी मापदण्ड 2079 जारी गर्दै अर्थ मन्त्रालयले केही बुदा सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुदा नम्बर 379 सरकारी निकायको चालू प्रकृतिका प्रशासनिक खर्च न्यूनतम 15% घटाउने गरी बजेट कार्यान्वयन गरिनेछ भन्ने उल्लेख भए अनुसार उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ती मापदण्ड अगाडि सार्नु भएको छ। अर्थ मन्त्रालयको मापदण्ड अनुसार अति आवश्यक बाहेकका स्वदेश तथा विदेशका भ्रमणलाई निरुत्साहित गरिनेछ। यस्तै दुई पाङ्रे तथा चार पाङ्रे गाड़ीको सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल तथा लुब्रिकेन्ट फेरिने उल्लेख छ। अति आवश्यकदेखि बाहेक थोरै र पटके रूपमा प्रयोग हुने सामान स्टक नराख्ने, मन्त्रालयले नियमित रूपमा छाप्ने बजेट सम्बन्धी पुस्तक वा अन्य पुस्तकहरू कम गरी वेबसाइटमा राखिने भएको छ। यस्तै खर्च घटाउनका लागि अति आवश्यक बाहेकका सेमिनार तालिम गोष्ठी नगर्ने, गर्नै पर्ने भए मन्त्रालयको कार्यकक्ष वा सरकारी निकायका भवनहरू प्रयोग गर्ने उल्लेख छ। यस्तै अति आवश्यक बिना एसी हिटर र पंखाको प्रयोग नगर्ने, बोतलको पानीलाई निरुत्साहित गर्ने, कार्यालयमा प्रयोग हुने टोनर र कार्टेजलाई मिलेसम्म रिफिल गर्ने, स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको भन्दा बाहेक करार तथा ज्यालाधारीमा कामकाज नलगाउने र बैठकहरू कार्यालय समयभित्र मिलाउने व्यवस्था मापदण्डमा गरिएको छ। यसबाट सकारात्मक शुरूआत हुने मन्त्रालयले अपेक्षा गरेको छ।
यसैबीच विदेशबाट सामान आयातको लागि प्रतिपत्र अर्थात एलसी खोल्दा नै बैंकमा रकम जम्मा गर्नुपर्ने अर्थात नगद मार्जिनको व्यवस्था हटेको छ। नेपाल राष्ट्र बैंकले आज एकीकृत परिपत्र 2078 संशोधन गर्दै नगद मार्जिनको व्यवस्था हटाएको हो। अब कुनै पनि वस्तु आयात गर्नको लागि बैंकमा नगद मार्जिन राख्नुपर्ने छैन। एलसी खोल्दा व्यवसायीले 100% नगद राख्नुपर्ने व्यवस्थाको चर्को विरोध गर्दै आएका थिए। विदेशी विनिमय संचित घट्दै गएपछि राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था गरेकोमा अहिले संचितमा सुधार भएपछि राष्ट्र बैंकले व्यवस्था हटाएको हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा रैथाने बाली संरक्षण बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
कृषि भेटेनरी र इन्जिनियरिङ संकायतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना।
विगत 28 वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2079 लागि स्नातक तहमा कृषितर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच भेटेनरी डाक्टर साथै इन्जिनियरिङतर्फ बीई सिभिल र बीई इलेक्ट्रिकल शैक्षिक कार्यक्रममा पुनः प्रवेश परीक्षा हुन गइरहेकाले इच्छुक विद्यार्थीहरूले entrance.pufost.edu.np मा लगन गरी वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ। फारम भर्ने अन्तिम मिति माघ 6 गतेसम्म, प्रवेश परीक्षा माघ 14 गते।
थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
फोन नम्बर 056-596-617 421-261 मोबाइल 98-550-607-68 98-550-607-69।
एचआईभीका बारेमा खुलेर कुरा गरौँ।
एचआईभी खराब आचरणको नतिजा नभई असावधानीको परिणाम हो, तसर्थ यसबाट बच्न असुरक्षित यौन सम्पर्क नराखौं।
अन्य व्यक्तिले प्रयोग गरेका धारिला औजार जस्तै छुरी, दाढी काट्ने ब्लेड प्रयोग नगरौं र रगत चढाउनु पर्ने अवस्था भएमा परीक्षण गरेको रगत मात्र चढाऊ।
संक्रमित भइसकेकालाई समयमै उपचारमा लगौं र अकालमै हुन सक्ने मृत्युबाट जोगाऊ। समयमै उपचार गर्नाले संक्रमित गर्भवती महिलाले पनि स्वस्थ बच्चा जन्माउन सक्छिन्।
नेपाल युथ फाउन्डेशन 12+, लुम्बिनी प्लस र मकवानपुर महिला समूह।
विदेशबाट आइएमई गरेको पैसा सिधै तपाईँको मोबाइलमा लिन मिल्छ। अहिलेको अवस्थामा बाहिर गएर पैसा निकाल्न त्यति सजिलो छैन,
त्यसैले आफ्नो मोबाइल निकाल्नुहोस्, आइएमई पे डाउनलोड गर्नुहोस् अनि घर बसी बसी आफ्नो रकम प्राप्त गर्नुहोस्।
विदेशबाट आइएमई गरेको रकम प्राप्त गर्न आफ्नो मोबाइल फोनमा आइएमई पे डाउनलोड गर्नुहोस्।
अब आइएमई गरौ,
आइएमई पे मा प्राप्त गरौ सजिलै।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेला हामीले प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित, लुम्बिनीका मुख्यमन्त्री गिरीलाई विश्वासको मत प्राप्त, खर्च घटाउन अर्थ मन्त्रालयद्वारा मापदण्ड जारी लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। अहिले रैथाने बाली संकटमा परेका छन्, तर पछिल्ला वर्ष विश्वव्यापी रूपमै रैथाने बालीमा चासो र आकर्षण बढ्दो छ। नेपालमा विगतमा राम्रो उत्पादन हुने र खाद्यान्नका रूपमा प्रयोग हुँदै आएका कोदो, फापर, जौ, चिनो कागुनो, जुनेलो लगायतका बाली अहिले लोप हुने खतरामा छन्। हाम्रा लागि यी रैथाने बालीको संरक्षण किन महत्वपूर्ण छ भनेर साथी मदन पौड्यालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डाक्टर रामकृष्ण श्रेष्ठलाई सोध्नु भएको छ।
रैथाने बाली भन्नाले सामान्यतया सदियौंदेखि परम्परापुरका कालदेखि नै खेती गरेर किसानले संरक्षण गर्दै आएको अनि यो भन्नुहोस् न अरू आधुनिक खेती प्रणालीमा त्यति समावेश नभएको, अनुसन्धान र विकासमा पनि त्यति समावेश नभएको, सामाजिक रूप पनि अलि हेलामा परेको होइन, यस्तो बालीलाई हामी रैथाने बाली भन्छौँ। 70-75% बढी हाम्रो पहाडी भूभाग छ होइन, जहाँ हामी रेनफेड अथवा हाम्रो पाखु बाली हुन्छ होइन, त्यहाँको लागि उपयुक्त छन् यी बालीहरू। त्यसमाथि यी बालीहरूमा धेरै फाइदाहरू छन्। यी बालीमा तपाईँले बाहिरबाट मल कम हाले पनि खेती गर्न सकिने, सिँचाइ कम भए पनि नभए पनि केही न केही उत्पादन हुने, अनि रोग किरा पनि कम लाग्ने, अनि कमसल खालको माटोमा पनि खेती गर्न सकिने होइन। त्यसै गरिकन अर्को सबैभन्दा महत्त्वपूर्ण अहिलेको सन्दर्भमा जलवायु परिवर्तन अनुकूलित छन् यी बालीहरू होइन। जलवायु परिवर्तनको कारणले, सुखा खडेरीको कारणले अरू हाम्रा भन्नुहोस् न उन्नत जातहरू होइन, तिनीहरू चाहिँ उत्पादन कम हुने अथवा बाली बिग्रने अवस्थामा पनि यिनले केही न केही उत्पादन दिन्छन्। यति महत्त्व भएको त्यति मात्रै होइन, फेरि पोषणको हिसाबले यी बालीहरू एकदमै महत्त्वपूर्ण छन्। हामीलाई अहिले जुन कुपोषणको समस्या यहाँहरूले सुन्नु भएको छ, देख्नु भएको छ, त्यो कुपोषणको समस्या समाधान गर्नको लागि पनि यी बालीहरूको ठूलो महत्त्व
भनेको स्वास्थ्य, मानव स्वास्थ्यका लागि पनि फाइदाजनक छन्। भनेपछि फाइदाका चाहिँ बुझा तपाईँले भन्नुभयो, उत्पादनकर्तालाई चाहिँ केही प्रोत्साहन छ त?
यही महत्त्वलाई दृष्टिगत गरेर नेपाल सरकारले विगत केही समयदेखि चाहिँ देशव्यापी रूपमा हामीले स्थानीय तहहरू र प्रदेशसँग मिलेर यो रैथाने बाली प्रवर्धनको कार्यक्रम गर्दैछौँ। तपाईँलाई जानकारी दिउँ, यसै वर्षको मात्रै कुरा गर्ने हो भने हामी 133 पालिका र 7 प्रदेशमा 2 कार्यक्रम, एउटा रैथाने बाली प्रवर्धनकै नामबाट कार्यक्रम लिएर गएका छौँ, अर्को चाहिँ कृषि जैविक विविधता संरक्षण नामको कार्यक्रमबाट लिएर गएका छौँ। दुइटैको कार्य प्रकृति मोडालिटी चाहिँ मिल्दोजुल्दो छ, त्यही भएर मैले 133 भने। अब यो दुईवटा कार्यक्रमलाई यो वर्षको मात्रै कुरा गऱ्यौँ भने पनि करिब 28 करोड हाम्रो सङ्घीय सशस्त्र बजेट चाहिँ हाम्रो स्थानीय तह र पालिकामा गएको छ।
अहिले तपाईँ हामी चाहिँ कुराकानी गरिरहँदा माघको चाहिँ पहिलो हप्तामा हामी छौँ, तर अहिलेसम्म हिउँदे वर्षा छैन, हिमपात नहुँदाखेरि हिमालतिर उच्च भेगमा चाहिँ डाँडा काँडा उराट लाग्दछन्, चुनौती त अहिले पनि देखिएको छ। तपाईँले जलवायु परिवर्तन जलवायु परिवर्तन भनिरहनु भएको छ, अब यस्तो बेला अघि तपाईँले नै भनेका कुराहरूलाई कार्यान्वयन गर्न सक्ने हो भने किसानका लागि चाहिँ के लाभ हुन्छ?
यो रैथाने बालीको खेती गऱ्यौँ अथवा जैविक विविधतालाई बढावा दियौँ भने यसले हामीलाई अनुकूलनको लागि पनि र अर्को चाहिँ तपाईँलाई विविधतायुक्त एउटा उत्पादन हुने अवसर दिएर एउटा बाली असफल भएको बेलामा पनि अर्को बालीको उत्पादन हुन दिने भयो।
उहाँ हुनुहुन्थ्यो कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डाक्टर रामकृष्ण श्रेष्ठ। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, आउने सोमबारदेखि देशका धेरै ठाउँमा हिउँदे वर्षा हुने भएको छ। काठमाडौँ उपत्यका सहित विभिन्न पहाड़ी क्षेत्र र तराईका धेरै ठाउँमा हिउँदे वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै देशको उच्च पहाड़ी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद वरूण पौडेलले बताउनुभयो। आज पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा र हिमपात भएको छ।
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो 5 महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर 7.5% झारेको छ। नियमित रूपमा विद्युत आपूर्ति र प्राविधिक तथा गैर प्राविधिक चुहावट नियन्त्रणको लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्षको मंगिरसम्मको वितरणतर्फको संचित चुहावटको तुलनामा यस वर्ष 7.4% बिन्दुले घटाएको जनाएको छ। सबैभन्दा बढी सर्लाहीको मलङ्गवा वितरण केन्द्रको 44.83% विद्युत चुहावट रहेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले 7 वर्ष अघि वितरणतर्फको चुहावट झण्डै 22% रहेकोमा अहिले घटाएर 7.5% झार्न सफल हुनु ठूलो उपलब्धि रहेको बताउनु भएको छ। यसैबीच सोलु खुम्बुमा निर्माणाधीन 86 मेगावाट क्षमताको सोलु दूधकोशी जलविद्युत आयोजनाले यही महिनाभित्रमा विद्युत उत्पादन थाल्ने भएको छ। निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै ठूलो तेस्रो ठूलो 86 मेगावाटको सोलु जलविद्युत आयोजनाको टर्बाइनको परीक्षण भएको छ। अब केही दिनमा लाइन परीक्षण गरिने आयोजनाले जनाएको छ।
स्याङ्जाको वालिङमा फुटबल प्रतियोगिता भइरहेको मैदानमा 81 हेलिकप्टर अवतरण भएपछि तनाव भएको छ। वालिङ गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमी फाइनलको एभिनियर एफसी क्यामरून र वालिङ एफसी जुनियर बीच प्रतिस्पर्धा भइरहेको अवस्थामा 81 प्रभु कम्पनीको हेलिकप्टर अवतरण भएको हो। धुलो उडाउँदै हेलिकप्टर अवतरण भएपछि खेल केही बेर रोकिएको थियो। खेल नै रोकिने गरी जानकारी बिना हेलिकप्टर अवतरण गराएको भन्दै समर्थक र आयोजकले आक्रोश व्यक्त गरेका छन्। केही समर्थकले पाइलट र यात्रुलाई हातपात गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीको सुरक्षापछि केही बेरमा हेलिकप्टर उडेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले उज्यालोलाई जानकारी दिनुभयो।
नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
विगत 22 वर्षदेखि कृषि र भेटेनरी शिक्षाको अर्को नाम हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास,
दक्षिण एसियाकै सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेनरी कलेज, दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल, स्नातकोत्तर तह समेत अध्यापन हुने यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर स्नातक तहमा केही कोटा खाली भएकोले इच्छुक विद्यार्थीले interns.puofost.edu.np मा लगइन गरी वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ। फारम भर्ने अन्तिम मिति माघ 6 गते, नियमित दस्तुर र दोब्बर दस्तुर तिरेर माघ 9 गतेसम्म।
सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास्ट, कीर्तिपुर, काठमाडौँ।
फोन 01-590-6189, मोबाइल 98-43-49-92-61, 98-40-051-550, वेबसाइट www.hecast.edu.np।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242।
थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामसाहपथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। काठमाडौँमा 3 जनाको साथबाट प्रहरीले 731 स्थान राहदानी बरामद गरेको छ। गोङ्गमुमा रहेका 2 होटलमा बसेका 3 जनाको साथबाट 731 स्थान राहदानी बरामद गरिएको प्रहरीले जनाएको छ। राहदानी सहित कञ्चनपुर, बेतकोट नगरपालिका 3 घरबै, टोखा नगरपालिका 9, म्याग्दीचोक बस्ने 48 वर्षीय लोकजङ्खडका सहित 3 जनालाई प्रहरीले पक्राउ गरेको हो।
शेयर बजार परिसूचक नेफ्सी आज 5.71 अङ्कले बढेर 2178.81 बिन्दु पुगेको छ। आज 246 वटा कम्पनीका 82,47,000 किता शेयर, 3,04,45,00,000 रुपियाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै एनआईसी एसिया ब्याङ्कको 18 करोड़ रुपियाँको शेयर किनबेच भयो।
दाङको देउखुरीमा ग्यास बोकेको मिनी ट्रकले ठक्कर दिँदा 1 जना साइकल यात्रीको ज्यान गएको छ। लमही भालुवाङ सड़क खण्ड अन्तर्गत पिपरी चोकमा मिनी ट्रकले बाटो पार गरिरहेको साइकललाई ठक्कर दिँदा स्थानीय कृष्ण बहादुर महराको ज्यान गएको प्रहरीले जनाएको छ।
आगलागीमा परेर सिकिस्ते घाइते भएका राउटे नारायण शाहीको ज्यान गएको छ। गएको पुष 19 गते राति दैलेखको नारायण नगरपालिका 9 को चुप्रा नजिक जंगलमा बस्दै आएका लोप उन्मुख राउटे बस्तीमा आगलागी हुँदा शाही जल्नु भएको थियो। उपचारको लागि काठमाडौँ ल्याइएकोमा उपचारकै क्रममा आगोले जलेको 16 दिनपछि आज साहीको ज्यान गएको हो।
चोबारको जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव आज फेला परेको छ। सशस्त्र प्रहरी बलको टोलीले खत्रीको शव दुर्घटनास्थलबाट झण्डै 100 मिटर तल फेला पारेको हो। यही माघ 2 गते बाप 5/56/54 नम्बरको कार नदी किनारमा खसेको थियो।
म्याग्दीका 2 ठाउँमा पहिरोको प्राविधिक अध्ययन गर्न उपकरण जडान भएको छ। अन्नपूर्ण गाउँपालिका 3 फगाम र काभ्रे भीरमा डाटा लगर सहितको उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आर्द्रता नाप्ने सेन्सर र ध्वनि उत्सर्जन गर्ने सेन्सर जडान गरिएको हो। उपकरणबाट प्राप्त हुने जमिनीभित्रको तथ्याङ्कले पहिरो जान सक्ने अवस्थाबारे जानकारी दिएर पूर्व तयारी र मनसुन योजना बनाउन सहयोग हुने पहिरोको अनुसन्धान गरिरहेका सजग समूहका सदस्य निमा दोर्जे भुटियाले जानकारी दिनुभयो।
खोटाङमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न 3 पक्राउ परेका छन्। 2 घरबाट नगद, सुनचाँदी, पुरानो सिक्का लगायतका धनमाल चोरीमा संलग्न दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 1 दिक्तेलका कृष्ण विक, परशुराम विक र दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 4 खालेका इन्द्रबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।
सिन्धुपाल्चोकको 12 नगरपालिकाले गोरु पाल्ने 776 किसानलाई प्रोत्साहन स्वरूप 10,000 रूपियाँका दरले अनुदान दिएको छ। हिजो एक कार्यक्रमको आयोजना गरेर 12 नगरपालिकाले जैविक कृषिलाई प्रवर्धन गर्ने उद्देश्यका साथ नागरिकसँग नगर प्रमुख कार्यक्रम मार्फत किसानलाई अनुदान दिएको हो। नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार भौगोलिक अवस्थाका कारण ट्र्याक्टर सबै गाउँमा लैजान नसक्ने भएका कारण गोरु पालक किसानलाई अनुदान रकम प्रदान गरिएको हो।
काभ्रेको नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बीपी राजमार्गमा फोहोर फाल्ने गाडी तथा यात्रुलाई कार्यवाही गर्ने भएको छ। नेपाल प्रहरी संघको सहकारीमा नगरपालिकाले बीपी राजमार्ग प्रयोगकर्तालाई फोहोरजन्य सामग्री फाले कार्यवाही गर्ने निर्णय सहित सचेत गराउने निर्णय गरेको हो।
ईसा अवार्ड प्राप्त गरेका वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएको खबरमा मित्रबन्धु ढकाल लेख्नुहुन्छ। अब यसै गरी हामीले पनि प्रधानमन्त्री, मन्त्री र नेताहरूलाई बधाई दिने दिन आओस्। मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्दा विकास निर्माणका काम पनि प्रभावित भएको भन्दै टाइम टू टाइम नाम राखेका साथी रतन प्रसाद डुम्रे लेख्नुहुन्छ। नियम विपरीत सञ्चालित सबै क्रसर बन्द हुनुपर्छ। यस्ता क्रसर मापदण्डमा नआउन्जेल सरकारले ढुङ्गा, गिटी र बालुवाका लागि विकल्पको व्यवस्था गर्नुपर्छ। यही विषयमा रामनारायण सिंहले लेख्नु भएको छ। अवैध क्रसर उद्योग बन्द गर्नु राम्रो कदम हो, तर निर्माण कार्य प्रभावित भई भ्रष्टाचार बढ्ने अवस्था आउन दिनु पनि त भएन नि। यसका लागि उचित कदम चालियोस्। अनि सरकारले उखुको समर्थन मूल्य तोकेको खबरमा माधव नाम राखेका साथीको टिप्पणी छ। उखुको मूल्य तोकेर मात्र के गर्नु? किसानले वर्षौंसम्म पनि भुक्तानी पाउँदैनन्। विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी दीपा तिमल सिन्हा। अब विदेशका खबर। अर्मेनियामा सेनाको ब्यारेकमा आग लागि हुँदा कम्तीमा 15 सैनिकको ज्यान गएको छ। अर्मेनियाको रक्षा मन्त्रालयले रूसको समाचार संस्था तासलाई दिएको जानकारी अनुसार आगलागीबाट 15 सैनिकको घटनास्थलमै ज्यान गएको हो। 3 गम्भीर घाइते भएका खबरमा उल्लेख छ। सेनाको इन्जिनियरिङ विभागको एक भवनमा आगलागी भएको हो। आगलागीबाट 104 वर्गमिटरमा फैलिएको एक विशाल भवन पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। घटनालाई लिएर सरकारले दोस्रो तहका सैनिक कमाण्डरलाई बर्खास्त गरेको छ।
सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाको विरूद्धमा सरकारी कर्मचारीले आन्दोलन थालेका छन्। सरकारी निर्णयको विरोधमा कर्मचारीले आज द्रुत गतिका रेल सेवा बन्द गराएका छन् भने केही ठाउँमा विद्युत सेवा समेत बन्द गराएका छन्। देशव्यापी यो हड़ताललाई राष्ट्रपति इमान्युएल म्याक्रोको परीक्षाको रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। प्रस्तावित नयाँ नियम अनुसार निवृत्ति भरण पाउन अब धेरै समय काम गर्नुपर्नेछ। सरकारले अनिवार्य अवकाशमा जाने विद्यमान 62 उमेरलाई बढ़ाएर 64 कायम गरेको छ। राष्ट्रपति म्याक्रोले भने विद्यमान प्रणालीमा देखिएका समस्या समाधान गर्न प्रस्ताव गरिएको बताउनु भएको छ। नयाँ निवृत्ति भरण प्रणालीबारे गरिएको एक सर्वेक्षणले पनि अधिकांश फ्रान्सेली नागरिक त्यसको विरोधमा रहेका देखाएको छ।
अब खेल खबर। सेना दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाली सेनाले म्याराथन दौड़को आयोजना गर्ने भएको छ। प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता माघको 28 नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने सेनाले जनाएको छ। प्रतियोगितामा खुला म्याराथनतर्फ भने पुरूषतर्फको मात्रै हुनेछ। हाफ म्याराथनमा महिला र पुरूष दुवै विधा समावेश गरिएको सेनाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। म्याराथनको विजेताले 3 लाख रुपियाँ, दोस्रो हुनेले 2 लाख, तेस्रो हुनेले 1 लाख र चौथो हुनेले 50,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्।
स्टार खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रीपूर्ण खेल हुँदैछ। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी र साउदी अल स्टार 11 बीच नेपाली समय अनुसार आज राति 11:15 खेल हुनेछ। यो खेल रियादको किग फाहद रंगशालामा हुनेछ। मेस्सी र रोनाल्डो 2 वर्षपछि एक अर्कासँग खेल्दैछन्। रोनाल्डो अहिले साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन्। मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतारमा भएको विश्वकप जितेको थियो।
र इंग्लिश प्रिमियर लीग फुटबलमा आज म्यान्चेस्टर सिटी र टोटनह्याम खेल्दैछन्। खेल राति 12:45 शुरू हुनेछ। लीगको अङ्क तालिकामा म्यान्चेस्टर सिटी 18 खेलमा 39 अङ्कसहित दोस्रो स्थानमा रहेको छ। टोटनह्याम 19 खेलमा 33 अङ्कका साथ 5 स्थानमा रहेको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित। उपसभामुखको चुनाव पर्सि। लुम्बिनीका मुख्यमन्त्री गिरीलाई विश्वासको मत प्राप्त।
खर्च घटाउन अर्थ मन्त्रालयद्वारा मापदण्ड जारी। बोतलको पानी निरुत्साहित गर्नेदेखि हिटर पंखा कम चलाउनेसम्मका योजना। सामान आयातको लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले हटायो।
नेपालका रैथाने बाली लोप हुने खतरामा। विश्वव्यापी चासो र आकर्षण भने बढ्दो। पालिका र प्रदेश सरकारको समन्वयमा संरक्षणका कार्यक्रम सञ्चालन।
सेवानिवृत्त हुने समय बढाएको विरोधमा फ्रान्समा सरकारी कर्मचारीको आन्दोलन। द्रुत गतिका रेल सेवा बन्द, केही ठाउँमा बिजुली पनि कटौती।
र सेना दिवसको अवसरमा सेनाले म्याराथन दौड़को आयोजना गर्ने। स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लब बीच आज मैत्रीपूर्ण खेल हुँदै।
आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सरोज थापासँगै हामी मल्लिका थापा र अर्जुन पोखरेल पनि विदा हुन्छौं। उज्यालोको मोबाइल एप्लिकेशन र अनलाइनमा प्रसारण भइरहेका सामग्री भाइबरमा पनि उपलब्ध छन्। जाडोको समय छ, पर्याप्त मात्रामा तातो र झोलिलो खानेकुरा खाने गरौं। नमस्कार।